بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد ایک اصولی بات آپ لوگوں سامنے عرض کرنی ہے کہ ہر چیز کے اوپر شریعت سب سے اوپر ہے. ہمارے زمانے میں شخصیات جو ہیں وہ شریعت کے اوپر آ جاتی ہیں. ہر وہ شخصیت جو شریعت کے تابع ہو وہ قابل احترام بھی ہے قابل تقلید بھی ہے. اور جب وہ شخصیت چاہے وہ کتنی ہی بڑی اہل علم کیوں نہ ہو چاہے اس کے کتنے ہی مریدین کیوں نہ ہو کتنے ہی اس کا جناب نام کیوں نہ ہو جب وہ شریعت سے باہر نکلے گا قابل احترام ضرور ہے لیکن قابل تقلید نہیں رہتا. ہمارے زمانے کے اندر دکھلاوا ہے نا ہر جگہ. حضرت مولانا مفتی امجد صاحب حضرت دادا شیخ نور اللہ مرقدہ کے خلیفہ ہیں ساؤتھ افریقہ میں ہوتے ہیں. وہ فرماتے ہیں ایک ہے دنیا کا ریا ایک ہے مرنے کے بعد کا ریا زندگی کا ریا اور ایک ہے مرنے کے بعد کا ریا. آج ہمارے مرنے کے بعد کا ریا کیا ہے؟ وہ فرماتے ہیں کہ میرا جنازہ بڑا ہو میرے جنازے میں لمبے لمبے تمبو بندھے ہوئے ہوں اور لوگوں کا اجتماع ہو اور لمبے لمبے ڈنڈے لگے ہوئے ہوں کہ لوگ کاندھے دے رہے ہوں اور اس کے لیے چاہے جنازے کے لیے مجھے کسی بھی اسباب سے تاخیریں کرنی پڑیں. تو میرے بھائی اصل چیز اتباع شریعت اور اتباع سنت ہے. وہ جنازہ جو سات آدمیوں پر بھی مشتمل ہو لیکن سنت کے مطابق ہو وہ اس جنازے سے افضل ہے جس میں لاکھوں لوگ ہوں. جس میں تاخیر بلا عذر شرعی ہو. کہیں تاخیر عذر شرعی سے ہوتی ہے بھائی قبرستان میں جگہ نہیں مل رہی. ٹھیک ہے جی پنجاب وغیرہ میں دھند بہت زیادہ ہے اب دھند کی وجہ سے کام نہیں ہو پا رہا. ٹھیک تو یہ بات ایک علیحدہ. لیکن اس میں ایک مسئلہ اور ہے جو ہماری زندگیوں کے حصہ بن چکا ہے. بڑے بڑے لوگ اس کے اندر مبتلا ہیں. شریعت کا حکم ہے جہاں انتقال ہو وہیں تدفین کر دی جائے. اگر کسی کا لاہور میں انتقال ہوا تدفین وہیں کر دو کراچی لے کر نہیں آؤ. ہم دیکھتے ہیں پٹھان حضرات کا انتقال ہوتا ہے چلو بھائی کے پی کے. پنجاب والوں کا انتقال ہوا کراچی سے لاہور اور پنجاب کے جس علاقے میں اندرون سندھ والے اندرون سندھ میں. کراچی والے کا انتقال لاہور میں ہو گیا میت ادھر لے آ کے. شریعت کا یہ حکم نہیں ہے. شریعت کا حکم ہے جہاں انتقال ہوا وہیں. اب ایک جنازہ یہاں لایا گیا اور ایک جنازہ وہیں. وہاں کوئی جاننے والا نہیں ہے. قسمہ پرسی کا عالم ہے. ایک روایت میں آتا ہے جس کا مفہوم ہے کہ اللہ تعالی جہاں وہ انتقال کرتا ہے وہاں سے لے کر جہاں اس کی اپنا آبائی جگہ ہوتی ہے وہاں تک اتنی وسعت اس کی جنت میں کر دیتے ہیں. اور یہ وسعت دنیا بھی نہیں ہے وہ وسعت اخروی اعتبار سے کیونکہ شریعت پر عمل ہوا. لیکن بڑے افسوس کے ساتھ کہنا پڑتا ہے عوام تو عوام خواص میں بھی اس پر عمل نہیں ہے. علماء بڑے بڑے جنازوں میں اس پر عمل نہیں ہے. بڑی بڑی جگہوں پر اس پر عمل نہیں ہے. اللہ جی میری اور آپ کی حفاظت فرمائے. بیچارے کتنے لوگ کہہ کے مر جاتے ہیں کہ بھائی جلدی جنازہ کرنا لیکن ان کی بہن کہتی ہے میں آ رہی ہوں بھائی جنازہ نہیں اٹھے گا. وہ جنازہ بیچارہ پڑا رہتا. صبح انتقال ہوا عشاء میں جنازہ ہو رہا. حضرت مفتی رشید صاحب رحمہ اللہ حضرت لدھیانوی رحمہ اللہ کے جنازے میں شریک نہیں ہوئے. حضرت نے فرمایا مفتی رشید صاحب رحمہ اللہ نے ایک پرچی آئی جمعے کے دن عصر کے بعد بیان ہوتا تھا. حضرت کا وصال شہادت جمعرات والے دن ہوئی تھی. ہمارے مولانا عمران صاحب نے ہمارے مفتی صاحب کو بتایا کہ اس بیان میں مفتی رشید صاحب کے بیان میں ہمارے مولانا عمران صاحب خود شریک تھے. فرمایا حضرت نے کہ بھئی ایک پرچی آئی ہے کہ حضرت خواجہ خان محمد صاحب رحمت اللہ علیہ ہو گئے اب تو انہوں نے بھیجا ہے کہ میں نے خواب میں حضور علی صلی اللہ علیہ وسلم کی زیارت ہوئی اللہ کے نبی کی زیارت ہوئی ان کو. اللہ کے نبی نے فرمایا کہ مجھے رشید احمد کے عمل سے بہت خوشی ہوئی. بھئی تقریباً صبح 9:15 9:30 بجے حضرت کی شہادت ہوئی، جنازہ رات کو عشاء کے بعد ہوا، تو حضرت نے فرمایا کہ میں اس میں شریک نہیں ہوں. قاری صدیق احمد صاحب باندھوی رحمۃ اللہ علیہ، بہت بڑے اللہ والے، ان کا انتقال کسی اور جگہ ہوا، ان کو منتقل کیا گیا باندہ. حضرت مولانا ابرالو صاحب ہردوئی رحمۃ اللہ علیہ نے قسم کھائی کہ میں ان کے نہ جنازے میں شریک ہوں گا اور نہ کبھی باندھا جاؤں گا. کیوں؟ شریعت کا حکم ٹوٹ رہا ہے. اب تو شریعت کا حکم ٹوٹے کچھ بھی ہو، بھائی جی فلانی شخصیت، شخصیت پر دین نہیں ہے. شخصیت تب تک قابل تقلید ہے جب تک وہ شریعت کے دائرے کے اندر ہو. جب وہ شخصیت دائرے سے باہر جا کر، مثال کے طور پہ کوئی نکاح پڑھائے، مثال کے طور پہ یہ لڑکی بیٹھی ہے، کتنا خوش ہو رہا ہے بھائی، یہاں لڑکی نہیں ہے. آن لائن بیان سننے والے کہیں گے یار یہاں کہاں لڑکی ہے، میں مولانا خرم صاحب کی طرف اشارہ کر رہا ہوں. لڑکی کو چپکا کے یہ دیکھو لڑکا کیسا ملا ہے، پٹیل صاحب یہ استغفار پڑھ رہا ہے، اللہ زندگی برباد ہونے سے بچائے. اب یہ چپک کے نکاح ہو رہا ہے، ٹھیک ہے، یہ شریعت کے تابع ہے یا شریعت سے باہر نکل گئے؟ اب یہ قابل تقلید ہے؟ لیکن ہمارے یہاں ہے، بہت بڑا نام ہوتا ہے نا، جب نام بڑا ہو جاتا تو شریعت پیچھے رہ جاتی ہے. فلانے آ گئے، کوئی نہیں آ گئے، شریعت کے تابع آئے گا ہمارے سر آنکھوں پر چاہے وہ موچی ہو. شریعت کے تابع نہیں آئے گا تو ہم اس کی تقلید نہیں کریں گے، انشاءاللہ مسجد اختر کا اس کو مصلی بھی نہیں ملے گا، وہ عام نمازیوں کی طرح نماز پڑھے گا اور گھر جائے گا. کیونکہ اگر میں نے اس کو مصلی دیا تو آپ کے نزدیک کیا ہو جائے گا بھائی؟ وہ بھی قابل تقلید ہو جائے گا. اور جب وہ قابل تقلید ہو جائے گا تو پھر آج کے زمانے میں تو آپ کو پتا ہے، شریعت کی پابندی ہو یا نہ ہو، ہر شخص، سمجھے، ہر شخص شریعت کا تابع ہے. جب صحابہ نے ان حدود کی رعایت رکھی تو میں اور آپ کون ہوتے ہیں؟ صحابہ سے بڑا کوئی ہے؟ تو صحابہ کا دکھا دو نا میرے بھائی کے جلسے ہو رہے ہیں، بیانات ہو رہے ہیں، میت رکھی ہوئی ہے، کہاں ہے؟ پھول ڈالے جا رہے ہیں، کہاں ہے؟ لیکن اب ہو رہا ہے، سب ہو رہا ہے، سب کچھ ہو رہا ہے. اب چونکہ ہم کریں تو وہ بدعت نہیں ہے، دوسرے کریں تو وہ بدعت ہے. میرے بھائی اس لیے اپنی آنکھوں کو کھولیں. آج ہمارے یہاں چھوٹا بڑا ہونے کا معیار بتاؤں کیا ہے؟ شہرت ہے، کہ یہ بڑا آدمی ہے کیونکہ اس کی شہرت ہے، یہ چھوٹا آدمی ہے اس لیے کہ اس کی شہرت نہیں ہے. چھوٹا بڑا ہونے کا معیار نہیں ہے. چھوٹا بڑا ہونے کا معیار اللہ نے فرمایا ان اکرمکم عند اللہ اتقاکم، تقوی ہے. ایک آدمی مشہور نہیں ہے، متقی پرہیزگار ہے، صحیح. تو یہ اللہ کے نزدیک مکرم معزز آدمی ہے، بڑا آدمی. اور ایک آدمی کی شہرت بہت ہے لیکن حدود شرعیہ کی پابندی نہیں ہے. تو یاد رکھیے گا کہ جناب والا وہ پھر معاملہ بڑا گڑبڑ ہے، بڑا گڑبڑ ہے. اب اتنا آسان سا فارمولہ اگر آپ کسی کمیٹی والی مسجد میں بیان کر دیں تو کیا ہوگا؟ اگلی نماز میں امام ہی نہیں ہوگا. نماز تو ہوگی، امام نہیں ہوگا، کیونکہ امام تو بیچارہ کمیٹی والوں کا منہ ہی دیکھ کے بات کرتا ہے، یار یہ والی بات ان کو اچھی نہیں لگتی، وہ والی بات ان کو اچھی نہیں لگتی. ہاں دو کمیٹی والے آ جائیں گے کہ وہ ایک بھنگی ہے ہمارے علاقے کا، وہ امام پہ اعتراض کر رہا تھا تو وہ بتانے آئے تھے. لو بھائی مجھے بھی کہتے ہیں، صحیح جی، لیکن بیچاروں کی یہاں چلتی نہیں ہے اس لیے خود چل دیتے ہیں، جہاں ان کی چلتی ہے تو ہم کو چلا دیتے ہیں. جب طبیعت ہوتی ہے تو پہلے بیان کے لیے بلا دیتے تھے، اب جب چونکہ ان کے مزاج کے مطابق، کیونکہ شریعت کے مزاج کے مطابق جب آپ بات کریں نا لوگوں کو پسند نہیں آتی ہے، اللہ کے حکم کے مطابق جب بات کریں لوگوں کو پسند ہی نہیں آتی، لوگوں کے مزاج کے مطابق بات ہونی چاہیے. ہاں بھائی سب چلتا ہے، ہیپی کرسمس بھی چلتا ہے، ہیپی میری کرسمس بھی چلتا ہے، سب چلتا ہے. یا دین میں اتنی سختی نہیں ہے، دین سخت تو نہیں ہے، لیکن دین بغیرت نہیں ہے, دین بغیرتی نہیں سکھاتا. ایک جملہ سیکھا ہوا ہے آپ نے سنا ہوگا, میڈیا پہ بہت سکھاتے ہم کو نہ آنے والے کے لئے. دین رواداری سکھاتا, رواداری کا مطلب بغیرتی ہے. کوئی میری بیوی بچوں پہ ہاتھ ڈالے گا میں نہیں, رواداری ہے, پڑوسی ہے, ڈالنے دو ہاتھ, کیا ہے, کیا خیال ہے, ڈالنے دیں گے آپ؟ ہاں رواداری سکھاتا ہے نا. رواداری کا مطلب یہ ہے کہ ایسے اخلاق دیتا ہے یہ اسلام جو ہر ایک کے حقوق ادا کرنا جانتا ہے, اور اس ہر ایک میں پہلے اللہ ہے, پھر رسول ہے, پھر دوسرے لوگ ہیں. یہ ضابطہ سمجھ کے رکھے ہیں, ہر ایک کے حق میں پہلا حق اللہ کا ہے. یہ اسلام ہمیں ایسے اخلاق سکھاتا ہے. تو کوئی بھی آ کر دین کے بارے میں, دین رواداری سکھاتا ہے جی, بالکل رواداری سکھاتا ہے. رواداری کا مطلب کیا ہے؟ بغیرتی, بے حیائی, بے شرمی, یہ رواداری نہیں ہے, یہ تو بغیرتی ہے. ایسے آدمی کو اللہ کے نبی نے دیوس فرمایا ہے, لیکن آج ہو رہا ہے, جو چاہے کرو. تو خلاصہ میری بات کا میرے عزیزوں یہ ہے کہ دین اور شریعت جس کا مزاج ہے وہ قابل تقلید ہے. جو دین اور شریعت کے مزاج سے نکل جائے نا, چاہے وہ کتنا بڑا ہو, جو کہ آج کے ہمارے دنیا کے اندر معیار کیا ہے, شہرت. بڑا آدمی ہونے کا معیار کیا ہے؟ شہرت, کہ یہ مشہور ہے تو یہ بڑا آدمی ہے. بھئی آج تو آسان ہے نا, اللہ نہ کرے, اللہ نہ کرے, اللہ کبھی نہ کرے, موت تک نہ کرے, آپ ویڈیو بنائیں, صحیح ہے جی, بس وائرل ہونے کی دیر ہے. لطیفے تو مجھ کو بھی الحمدللہ کم نہیں آتے, صحیح جی, یہاں بیٹھ کے ایسے لطیفے سناؤں گا یار کیا لطیفے والا مولوی ہے. چلو بھائی مشہور ہو گئے, وائرل کرنا کتنا مشکل ہے. آپ لوگوں کے سو سو تو جاننے والے ہوں گے, تو ہزار تو یہی ہو جائیں گے انشاءاللہ. آپ لوگ وائرل کریں گے, چلو دیکھو بھائی ہمارا مولوی کیسا بیان کرتا ہے, دیکھو لطیفہ کیسا سناتا ہے. ان چیزوں سے کچھ نہیں ہوتا میرے بھائی, کوئی نہ پہچانے اللہ جانے, کیونکہ مرنا ہے, آخری نتیجہ قبر ہے. یہ شہرت جا رہی ہے میرے ساتھ, یہ اتنا مجمع جا رہا ہے میرے ساتھ, آپ جا رہے ہیں میرے ساتھ, آپ کی تعریفوں سے کیا ہے؟ آج تعریف کرتے ہیں, صحیح ہے جی, دوسرے دن دوسرے لمبے ٹانگ کھینچتے ہیں, دوسرے لمبے ٹانگ کھینچتے, عجیب عجیب باتیں بناتے ہیں, المان الحفیظ, ایسا ہوتا رہتا, آئے دن ہوتا رہتا. آج کا معتقد کل کا مخالف ہو جاتا ہے, پتہ ہی نہیں چلتا بھائی کیا ہو گیا اس کے دماغ کے اندر کیا چیز. تو اس لیے مخلوق کی تعریف یا مخلوق کی مذمت سے کبھی پریشان نہیں ہونا چاہیے. یہ پخانہ پیشاب کی مانند ہے, اس کو بہا دو, نہ ان کی تعریف کا اعتبار کرو نہ مذمت کا اعتبار کرو, کیونکہ جب ان کے من میں آئے گا تعریف, جب ان کے من میں نہیں آئے گا تو برائی, بس بات ختم ہو گئی, چھٹی. ہاں شریعت کے پابند رہیے, اور جو شریعت کا پابند ہوگا اس کے مخالفین زیادہ ہوں گے, یہ بھی یاد رکھیے گا. اور یہ مخالفت ہی قبولیت کی دلیل ہوتی ہے. کوئی یہ سمجھے کہ میں ہر ایک کی گڈ بک میں رہوں, ہاں یہ ممکن ہی نہیں ہے. اور جو سب کی گڈ بک میں رہنا چاہتا ہے نا, وہ اللہ کی گڈ بک سے نکل جاتا ہے. اور جو اللہ کی گڈ بک میں آتا ہے تو ظاہر بات ہے کہ آپ کو پتا ہے دنیا کو تو پریشانی ہوتی ہے نا میرے بھائی, داڑھی رکھیں تو پریشانی, حالانکہ میرے چہرے پر داڑھی ہے پریشانی سامنے والے کو, میرے چہرے پر جناب والا سندر سجے, میرے جسم پر سندر سجے, پریشانی سامنے والے کو کیوں بھائی؟ آپ سوچیں نا پریشانی کیوں ہے؟ کیونکہ میرا اور آپ کا مزاج شریعت کا نہیں ہے. آج ہم میڈیا دیکھ کر, میڈیا والوں سے متاثر ہو کر, ہم اپنے بچے کو, ابھی ہمارا سالانہ جلسہ ہے نا, ہمیں یہی پریشانی لگی رہتی ہے کہ کوئی تصویر نہ کھینچ لے. پچھلے سالانہ جلسے میں اتنا سختی بار بار کہہ رہا ہوں, یہی بیٹھ کر ایک بڑے صاحب نے تصویر کھینچی, پھر تو بس اپنا بلڈ پریشر پتہ نہیں 300 سے اوپر چلا گیا تھا, وہ آلہ پھٹنے والا تھا, پھر مجھ سے نہیں رہا جاتا, جب سمجھا دیا نہیں سمجھ میں آتا. میں تو صاف کہتا ہوں میں بددعا دوں گا تم کو, بدعا نکلتی ہے میری روئے سے. تصویریں کھینچنے آتے ہیں مسجد کے اندر, تماشا بنایا ہے, خوف لگا رہتا ہے, یا تصویر نہ کھینچ لیں, تصویر نہ. بھائی آپ کو کیا مصیبت ہے؟ ہر ایک جس کو دیکھو بس موبائل نکال کے, یہ اللہ کا گھر ہے یا تم نے اپنے نانی اما کا گھر سمجھ رکھا ہے؟ یہ کس نے کیا؟ صحیح ہے جی, یہ ہم جیسے لوگوں نے دین کو برباد کیا ہے, ہم جیسے لوگوں نے. کھا رہے ہیں تو مووی بن رہی ہے, گھوڑے گدھے پہ سوار ہیں تو मूवी बन रही है, जहाज में जा रहे हैं तो मूवी बन रही है, क्या है यार ये? आप रोए, मैं आपके जरा तस्वीर बनाना शुरू करता हूँ, वीडियो बनाना शुरू करता हूँ, आपका तवज्जो ही बढ़ जाएगी, वो अल्लाह की तरफ जो एक लगाव है, वो जो आंसू आना है वो ही हट जाएगा। ये कैसे माशाल्लाह रो भी रहे होते हैं आंसू, पता नहीं प्याज वाले आंसू होते होंगे भाई। अब की दफा यार जरा जाएंगे ना हरमैन शरीफ है, थोड़ा देखना भाई, तुम लोग भी प्याज व्याज साथ रखना, अपने को रोना वोना तो आता नहीं है। सही है जी, वीडियो बनाकर देना, क्या हजरत क्या रो रहे हैं भाई, जाफर भाई देखेंगे हमारे इमाम साहब जूतियों का सदका। सही है जी, एक अल्लाह वाले की दावत की उसके मुरीद ने, जाफर भाई जैसे मुरीद ने कहा हजरत, कहा भाई कितने लोगों को, कहा सबको ले आए सबको ले आए सबको ले आए, चाय पे दावत है। असर के बाद शेख चले गए अपने मुरीदीन को लेकर। सही है जी, उन्होंने बेहतरीन इंतजाम किया, पेटीज भी तो पेस्ट्री भी तो फलाना भी फलाना भी फलाना भी। शेख ने कहा भाई आपने इतने इंतजाम किया, बस आपकी जूतियों का सदका। बस अच्छा भाई माशाल्लाह, ये चाय भी इतनी बेहतरीन, माशाल्लाह आपकी जूतियों का सदका है, कॉफी माशाल्लाह जूतियों का सदका, बाहर निकले तो जूतियां गायब। कहा भाई ये क्या है, कहा जूतियों का सदका है, बेच के तो ये किया है, इतने लोगों की जूतियां बेची हैं तो ये काम किया है, और क्या किया है। हाँ वो जूतियों का सदका, जूतियों का सदका, शेख की भी जूती चोरी हो गई। मैंने पहले चप्पल यहां सीढ़ी पर रखता था, सबको मालूम है, हाँ मेरी चप्पल चोरी हो गई। वो कैमरे में देखा तो एक साहब आए, इधर उधर देखा, मेरी चप्पल उठाई, पहचान में आ गया, उनको पकड़ा कि भाई क्या ना भूल के ले गया था। अबे भूल यहां इतनी बड़ी होती है? मैंने चप्पल ही तब्दील, मैंने कहा भाई ये तीन दफा चोरी हुई मेरी चप्पल, तीसरी दफा चोर पकड़ा गया। मैंने कहा यार ये तो मेरी चप्पलों की चोरी कर करके, कह रहे इमाम साहब को क्या जरूरत है, बाहर तो निकलते नहीं है, वो नंगे पैर भी रहे तो सीधा रहेगा भाई मामला। तो पता नहीं दो अभी जाना है जाफर भाई के घर देखने, हो सकता है दो जोड़ी वहां से मिलेगी पुरानी वाली। तो मेरे भाई असल में मैं शरीयत का पाबंद रहूं ना तो आप के लिए काबिल तकलीद रहूंगा, अगर आपको मुनासिबत है। मैं शरीयत से बाहर निकलूं तो मैं आपके लिए काबिल तकलीद नहीं। मैं मीडिया पे आऊं, मैं आपके लिए काबिल तकलीद नहीं, बिल्कुल नहीं, कभी भी नहीं आना यहां पर। यहां तब आना जब यहां पर अल्लाह अल्लाह के रसूल का सही दीन मिले, और जब दायां बायां वाला दीन मिले ना, जी ये भी चलता है, जी ये भी चलता है, जी ये भी चलता है, सब चलने वाला दीन दीन नहीं होता मेरे भाई। हाँ निकाह पढ़ाते हैं तो अपनी शराइत पर, दीन की शराइत पर, हार फूल नहीं डलेगा, यहां मस्जिद के अंदर शोर शराबा नहीं होगा, तस्वीर कशी नहीं होगी, बदमाशियां नहीं होंगी, पहले हमारा बयान होगा, पूरा शरीयत बयान करेंगे, सुन्नत तरीका निकाह का बयान करेंगे, फिर निकाह पढ़ाएंगे। अल्हम्दुलिल्लाह कोई पैसे भी नहीं लेते, और अल्हम्दुलिल्लाह कोई देता भी नहीं, समझे मेरी बात भाई। मैं लेता नहीं, दे तो सकते, बाप मांगता नहीं, देते हम देते भी नहीं। मैंने किसी बयान में ये बात अर्ज की थी कि माँ बाप को अल्लाह ताला ने नवाजा हुआ हो ना तो औलाद पर माँ बाप का खर्चा वाजिब नहीं होता। अगर माँ बाप तंगदस्त हैं, हाँ तो माँ बाप का खर्चा वाजिब होता है उन औलादों पर जिनको अल्लाह ने दिया है, ठीक। लेकिन इससे बढ़िया बात सुननी चाहिए, माँ बाप को अल्लाह ने करोड़ों दिए, वो हजार गज के बंगले में रहते हैं, उनको तुम्हारे पैसे की जरूरत ही नहीं है, हाँ लेकिन अपनी मोहब्बत का इजहार के लिए माँ बाप के लिए ना कुछ खर्चा पानी बांधना चाहिए। चाहे मेरी हैसियत 500 रुपए की है, मैं वाले साहब को 500 रुपए हदिया दे दिया करूं, वालदा को 500 रुपए हदिया दे दिया करूं, लेकिन ये हमारे माशरे में होता ही नहीं है कि 500 पहले क्या ख्याल करते हैं, 500 रुपए देखो क्या, 500 रुपए से क्या होगा भाई, तुम दो तो होगा। सही है जी भाई, टॉफियां खा लेंगे हम अपने माँ बाप को देते हैं ना, तो हमारे माँ बाप किस पे खर्च करते हैं, हमारी औलाद पर। आइसक्रीम वाला आया तो वो किसके पास भागते हैं, पता है अब्बा नहीं खिलाएगा, कंजूस है, दादा के पास, दादी के पास, नाना के पास, नानी के पास बच्चे भागते हैं। मैं बचपन में मुझे ना देसी मुर्गियों की बड़ा, अभी भी है, पालता रहता हूं, तो चोरी नहीं करना भाई, कोई जरा अंडे चोरी होना शुरू हो गए, होते हैं यहां पे अंडे भी चोरी होते हैं मेरे, मेरे खानखा से चोरी होते हैं, चोर यहां बैठा हुआ भी है हजरत, आपको बता रहा हूं खासतौर पर, पक्का चोर है, पकड़वाऊंगा रंगे रेड हैंडेड उसको, अंडे चोरी हो जाते हैं। तो मैं कहता रहता था वालदा वाले टाल, हाँ लेंगे 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 लेंगे। एक दिन मैं मुर्गी लेने गया तो वहां मैंने देसी मुर्गी देखी, मैंने पूछा कितने की, उसने आज तक याद है 35 रुपए बोले, ये 90 की दिहाई की बात है, बहुत महंगे थे 35 रुपए। मैं सीधा दादी के पास। दादी ने अपना पानदान खोला, पानदान के अंडरग्राउंड जो तहखाना था उससे 3500 रुपए ने, मेरा बेटा जा ले, सीधा लेके मुर्गी। पता अम्मा अब्बा नहीं देंगे, किसने दिया? दादी ने पैसे दिए। ठीक है, तो ये दादा दादी खर्च किस पे करते हैं भाई? हाँ, नाना नहीं खर्च किस पे करते हैं? बेचारे रिटायर होने के बाद हमारे बच्चों को ला रहे ले जा रहे, ला रहे ले जा रहे, स्कूल लाना है, स्कूल पहुंचाना है, स्कूल से लेना है, सही है, मदरसे पहुंचाना है, मदरसे से लेना है, ट्यूशन पहुंचाना है, ट्यूशन से लेना है, जिंदगी खत्म, सो गए, अस्सलाम वालेकुम। ऐसे ये नहीं है, लाना ले जाने में पूरे हो जाते हैं बेचारे। तो भाई देना चाहिए, अगर वालदैन मोहताज हैं तो फिर तो फरीजा है। वालदैन मोहताज नहीं है, अल्लाह ने उनको नवाजा हुआ है। आपके आपकी इस्तेदाद 500 रुपए की, आपकी इस्तेदाद 100 रुपए की, आप 100 रुपए हदिया दिया करें हर महीने। और इसी तरह आपको अल्लाह ने बहुत नवाजा है, आपके बच्चों को अब्बा ईदी देते हैं, चलो भाई आ जाओ ईदी, खुद भी लाइन में लगना चाहिए, अब्बा मेरी भी ईदी। अब आप दिल में आएंगे अब्बा तो 10-10 रुपए बांट रहे हैं, मैं तो करोड़पति हूं। ये अब्बा के 10 रुपए जो है ना, ये बड़े कीमती है, ये बड़े कीमती हैं। लेकिन हमारी नाक तरबियत ना होना, अब ये बातें आपको कहीं मिलती हैं? अल्हम्दुलिल्लाह खानकाह आरिफी में मिलती हैं, हाँ अल्हम्दुलिल्लाह यहां जुमे में मिलती हैं, यहां इतवार में ये बातें मिलती हैं। अमल तो करके देखें, बरकत ना मिले तो कहिएगा मेरे भाई, और बरकत मिल जाए तो कुछ याद रखिएगा मेरे भाई, दुआओं में, दुआओं में, हाँ दुआओं में। वह तो मैंने बता दिया, नैनी का फेरे पढ़ाते हैं, अल्हम्दुलिल्लाह ना लेते हैं ना कोई देता, अल्हम्दुलिल्लाह अच्छा कुछ नहीं लेते, नहीं लेते। एक साहब को मैंने कहा 1,00,000 रुपए होगा, नहीं कहा मजाक कर रहा, ये क्या हुआ यार, हम कुछ बात करें हमारा मजाक होता, कोई ओरिजिनल ही नहीं होता। हाँ एक दोस्त आए हुए थे, उनको मदीना मुनव्वरा से आए हैं, वो मदीना मुनव्वरा में पढ़े माशाल्लाह, अच्छे आलिम है, हाफिज है। तो उनको एक साहब ने कहा कि मेरा मलीर में एक फ्लैट है, उसमें आप दीन का काम करें, लेकिन 1 साल तक मैं आपको देखूंगा भाई आप क्या कर रहे हैं, फिर मैं नाम करने का सोचूंगा। उन्होंने कहा भाई मैं रहता बलोच कॉलोनी में हूं, मलीर जाऊंगा आऊंगा तो कुछ खर्चा पानी तो लगेगा ना, आने जाने का किराया। वो तो आप अल्लाह के लिए कर रहे हैं। अच्छा महीने का कुछ मिलेगा? कहा वो तो आप अल्लाह के लिए कर रहे हैं। कहा तो आप भी अल्लाह के लिए कर दो मेरे भाई, सब कुछ मौलवी साहब ही अल्लाह के लिए कर रहे हैं, तुम अल्लाह के लिए कुछ नहीं करना। इमाम की तनख्वाह वही पुराने जमाने की चली आ रही है। हाँ बहुत बढ़ा देते, 200 रुपए बढ़ाते हैं, इमाम साहब 200 रुपए आपकी तनख्वाह में इजाफा हुआ, और अपने लिए जाके कहते हैं बेटे के लिए दुआ कीजिएगा 1.5 से 2 लाख रुपए का उसका इंक्रीमेंट लग जाए। कहा भाई अपन को तो 3,000 से ऊपर की गिनती नहीं आती, अल्लाह करे तेरे बेटे की भी 3,000 ही लगे। हाँ फिर लोगों की हट जाती है, यार ये कैसा इमाम है मेरे भाई। कहा भाई अपने को गिनती नहीं आती इससे ऊपर की, जितनी तनख्वाह मिलती है उसके आगे की गिनती याद नहीं। इमाम की अजमत होनी चाहिए, अइमे किराम को हदाया देने चाहिए, मौजिनीन को हदाया देने चाहिए। देते हैं हम लोग? नहीं देते। मेरे हजरत फरमाने लगे आपने मौजिन साहब को हदिया दिया, उन्होंने उससे बादाम खरीद लिया, खाने पीने की चीज खरीद ली, उससे खून बना, उन्होंने सेहत मिली, उन्होंने अजान दी, सवाब किसको है? सवाब हमको। लेकिन हम में कोई ऐसा नहीं है जो अपने जो ना इमाम साहब को मौजिन साहब को कुछ जो ना हदिया देता हो। बस कहते इमाम साहब बेहतरीन गाड़ी है इनको क्या जरूरत है, बेहतरीन बंगला है इनको क्या जरूरत है। मेरे प्यारों इन लोगों के पास खुद इतने मोहताज लोग आते हैं जिनकी ये छुपे हाथों मदद करते हैं जो हम तक नहीं पहुंचते, हम तक नहीं पहुंचते। तो हमें चाहिए कि जारी रखें, और जो लोग उलमा के इस तरह की खिदमात करते रहते हैं अल्लाह उनकी नस्लों के अंदर दीन को आबाद रखता है, बड़ा फायदा है इसका। अल्लाह जी हम सबको इन बातों पर अमल की तौफीक नसीब फरमा दे। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।